الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. وأشهد أن لا إله إلا الله وحده لا شريك له. وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد، فرمایا کہ شریعت نے وہ نفس اعمال کی اجازت نہیں دی مگر اختصار اعمال کی اجازت دی. نفس اعمال تو یہ ہے کہ ارکان کو خراب کر کے ادا کیا جائے، خشوع کو فوت کیا جائے، اور اختصار یہ ہے کہ ارکان میں زیادہ دیر نہ لگائی جائے، لمبی صورتوں کی جگہ چھوٹی صورتیں پڑھ لیں، 7 دفعہ سبحان ربی العظیم کی جگہ 3 دفعہ کہہ لیں، اور نوافل کو ترک کر کے محض فرائض و سنن مؤکدہ پر اکتفا کریں. یہ فرمایا کہ جتنے عبادتیں ہیں ان عبادتوں میں کوئی نقص، جس کو اردو میں نقص کہتے ہیں، نقص کہہ لو یا نقص کہہ لو، کوئی نقص پیدا کرنا، کوئی خرابی پیدا کرنا، یہ تو ٹھیک نہیں. اتنی ہی جلدی کا وقت ہو، عبادت میں نقص پیدا نہیں کرنا چاہیے. البتہ اختصار کرنے کی اجازت ہے، بلکہ بعض اوقات اختصار کرنا ضروری ہو جاتا ہے. نقص کا مطلب تو یہ ہے، مثلا نماز میں قیام ہے، سجدہ ہے، رکوع ہے، جتنا اس کا واجب حصہ ہے اسی میں کمی کر دیا. جیسے بہت سے لوگ نماز اس طرح پڑھتے ہیں کہ رکوع میں گئے اور ابھی تک پوری طرح کمر سیدھی نہیں ہوئی، کم سے کھڑے ہو گئے، اور وہاں کمر سیدھی نہیں ہوئی تو فوراً سجدے میں چلے گئے. اور سجدے میں تو بہت ہی یہ ہوتا ہے، بکثرت لوگ کرتے ہیں کہ سجدے میں گئے اور ذرا سا سر اٹھایا، پوری طرح بیٹھے نہیں، ذرا سا سر اٹھایا بس فوراً دوسرے سجدے میں چلے گئے. یہ سب نقص ہے. حدیث میں آتا ہے کہ ایک مرتبہ ایک صاحب آئے تھے، انہوں نے اسی طرح نبی کریم صلی اللہ علیہ وسلم کے سامنے نماز پڑھی، رکو پورا رکو میں گئے، کمر سیدھی نہیں ہوئی تھی، فوراً کھڑے ہو گئے. پھر کھڑے ہوئے تو کمر سیدھی نہیں ہوئی تھی، فوراً سجدے میں چلے گئے. آ کر حضور اکرم صلی اللہ علیہ وسلم کو سلام کیا تو آپ نے سلام کا جواب دیا، فرمایا کہ صلی فإنک لم تصلی، دوبارہ جا کے نماز پڑھو، تم نے نماز نہیں پڑھی. ایک دو مرتبہ آپ نے اس کو لوٹایا، ہر مرتبہ یہ کرتے رہے. آخر میں پھر آپ نے ان کو سمجھایا، خود کہا اس نے کہ بھائی آپ مجھے بتائیے کہ کیا غلطی ہے. تو آپ نے پھر سمجھایا کہ دیکھو ہر رکن جو ہے، جتنے بھی نماز کے کام اعمال ہیں، ان کو اطمینان کے ساتھ ادا کرنا چاہیے. رکوع میں گئے تو اس وقت تک نہ اٹھو جب تک کہ کمر سیدھی نہ ہو گئی ہو، کھڑے ہوئے ہو رکوع سے تو اس وقت تک پھر سجدے میں نہ جاؤ جب تک کہ کمر سیدھی نہ ہو گئی ہو، سجدے میں جاؤ تو اچھی طرح جب اطمینان ہو جائے پھر اٹھ کے اٹھ کے بیٹھو، اور بیٹھ کر بھی کمر جب سیدھی ہو جائے پھر جاؤ دوبارہ سجدے میں. یہ نقص ہے نماز کا. یا یہ کہ خشوع, حضرت فرماتے ہیں خشوع کا خوف ہونا یہ بھی نقص ہے کہ آدمی خشوع کا اہتمام نہ کرے اور بالکل بے فکری سے نماز پڑھے, یہ بھی نقص ہے, یہ بھی جائز نہیں. لیکن اختصار کرنا کہ بہت لمبی نہیں پڑھی نماز, اختصار کر کے پڑھ لی, لمبی صورتوں کے بجائے چھوٹی صورتیں پڑھ لی, سجدے میں سبحان ربی العظیم پانچ سات مرتبہ کہنے کے بجائے تین مرتبہ کہنے پر اکتفا کر لیا, رکو میں سبحان ربی العظیم اور سجدے میں سبحان ربی العالی تین تین مرتبہ کہہ لیا, تو اس میں کوئی متعلقہ نہیں, اس کی شریعت نے اجازت دی. اور یہ بھی در حقیقت دین سے ناواقفیت کی وجہ سے ہوتا ہے کہ بعض اوقات انسان غیر ضروری تفصیلات میں اتنا وقت لگا دیتا ہے کہ جو اصل مقصود ہے وہ ضائع ہو جائے. اب مثال کے طور پر ہمارے یہاں یہ معاشرے میں یہ بات بہت پھیلی ہوئی ہے کہ نماز کی نیت, بہت لمبے چوڑے الفاظ نماز کی نیت کے لوگوں نے بنائے ہوئے ہیں. نیت کرتا ہوں میں چار رکعت نماز ظہر کی, وہ میرا کعبہ شریف کی طرف پیچھے امام کے پتہ کیا لمبی چوڑی عبارت جو ہے وہ بنائی ہوئی ہے اور اس کو بالکل فرض سمجھ لیا ہے, نماز کے لیے لازمی سمجھ لیا. حالانکہ نیت جو ہے وہ الفاظ سے نہیں ہوتی بھائی, نیت جو ہے وہ تو دل سے ہوتی ہے. جب ارادہ کر لیا کہ نماز پڑھنے جا رہا ہوں تو بس نیت ہو گئی, زبان سے کہنا کوئی ضروری نہیں. بعض بزرگوں نے زبان سے کہنے کو اس لیے کہہ دیا تھا کہ بھائی تاکہ ذرا استحضار ہو جائے, دھیان ہو جائے کہ میں نماز پڑھنے جا رہا ہوں, اس کے لیے الفاظ بھی کچھ سکھا دیے تھے. لیکن نہ وہ نماز کا لازمی حصہ ہے, نہ کوئی فرض ہے, نہ کوئی واجب ہے, نہ سنت ہے. وہ موقع ہو کہہ لیا, نہیں موقع ہو تو نہ بھی کہے, تو کوئی ادنا خلل واقع نہیں ہوتا نماز میں, ذرہ برابر خلل نہیں ہوتا. اب کیونکہ الفاظ رٹے ہوئے ہیں اور نماز کا لازمی حصہ سمجھ رکھا ہے, اس لیے یہ منظر نظر آتا ہے کہ جماعت کھڑی ہے, رکوع میں ہے امام اور رکوع میں جا کے شامل ہونا ہے, اس کی بھی نیت ہی ختم نہیں ہوتی. لمبی چوڑی نیت کے الفاظ اور نیت کی عبارت جو ہے وہ زبان سے ادا کیے بغیر اس نے وہ اس نے اتنی لمبی چوڑی عبارت پڑھی, اتنی دیر میں امام جو ہے رکوع سے ہو گیا. تو ایسے وقت میں چھوڑ دینا چاہیے, اس کو غیر ضروری چیز ہے, اس کو چھوڑ کر بس یہ تو کیوی ہے زبان. اور یہ بھی ایک لوگوں میں مشہور ہے بہت, کہ ہر نماز کی الگ نیت ہوتی ہے, الگ الفاظ ہوتے ہیں, فرض نمازوں کے اور ہوتے ہیں, سنتوں کے اور ہوتے ہیں, نماز جنازہ کے اور ہوتے ہیں, اور فلاں نماز کے الگ ہوتے ہیں, وتر کے اور ہوتے ہیں. لوگ پوچھتے ہیں جی فلاں نماز کی نیت کیا ہوتی ہے, تو وہ الفاظ معلوم کرنا چاہتے ہیں جو فلاں الفاظ کے ذریعے میں کہوں تو نیت ہو. حالانکہ جیسا میں نے عرض کیا کہ جب دل میں یہ نیت ہے کہ میں نماز جنازہ پڑھنے جا رہا ہوں تو بس ہو گئی نیت, ارادہ ہو گیا, کچھ کسی خاص الفاظ کے زبان سے کہنے کی کوئی حاجت نہیں, کوئی ضرورت نہیں. وتر پڑھ رہے ہو تو دل میں نیت ہے کہ وتر پڑھنے جا رہا ہوں, دل میں ارادہ ہے, ہو گئی نیت, اس کے لیے الگ الفاظ زبان سے نکالنا کوئی ضروری نہیں. تو بعض چیزیں تو ایسی ہیں جو لوگوں نے غیر ضروری طور پر بڑھا رکھی ہیں اور اس کو اتنا فرض اور واجب کا درجہ دے دیا ہے جیسے کہ اس کے بغیر نماز ہوتی ہی نہیں, یہ بالکل غلط بات ہے. بات ایسی ہے کہ فی نفسی وہ مستحب ہیں, ان کا کرنا, ان کو عام حالات میں کرنا چاہیے, لیکن کسی وقت میں موقع نہیں ہے یا جلدی کا وقت ہے تو اس وقت وہ چھوڑی بھی جا سکتی. مثلاً سنت یہ ہے کہ فجر کی نماز میں لمبی تلاوت طوال مفصل کی تلاوت جو ہے وہ مسنون ہے, اور صحابہ کا دین جو فجر کی نماز پڑھتے پڑھاتے تھے تو لمبی قرآت کیا کرتے تھے, 50-50 آیتوں کی ایک رکعت مقبول ہے صحابہ کرام, لمبی تلاوت مسنون ہے اور کرنا چاہیے اس کا اہتمام. لیکن اگر فرض کرو کہ وقت نکلا جا رہا ہے فجر کا اور جلدی ہے تو پھر اس صورت میں لمبی تلاوت کرنے کی ضرورت نہیں, مختصر تلاوت کر کے بھی نماز پڑھی جا سکتی ہے. کیونکہ فجر اگر لمبی تلاوت کرو گے سورج نکل آئے گا تو نماز ہی قضا ہو جائے گی. اور جو واقعہ مشہور ہے کہ ایک مرتبہ حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ اپنے شاگرد امام ابو یوسف اور امام محمد رحمۃ اللہ علیہ کے ساتھ سفر پر جا رہے تھے. سفر کے دوران آنکھ دیر سے کھلی ہوگی تو سورج نکلنا سورج کا وقت بالکل قریب تھا. امام صاحب نے اپنے شاگرد اور امام ابو یوسف رحمۃ اللہ علیہ کو, جن کا نام یعقوب تھا, ان کو آگے کر دیا نماز پڑھانے کے لیے. انہوں نے نماز پڑھائی تو اس میں قلاؤذ برب الفلق قلاؤذ برب الناس, پہلی رکعت میں قلاؤذ برب الفلق دوسری رکعت میں قلاؤذ برب الناس پڑھتے نماز ختم کر. تو جب نماز ختم ہوئی تو امام ابو رحمۃ اللہ علیہ نے فرمایا کہ سارا یعقوب ہونا فقی ہے, کہ ہمارا یعقوب اپنے شاگرد کو کہہ رہے ہیں ہمارا یعقوب ہے نا ابو یوسف, یہ بھی فقی ہو گئے. یعنی یہ فقی ہونے کی علامت ہے کہ اس موقع پر انہوں نے لمبی تلاوت نہیں کی, اختصار سے کام لیا. تو نقص تو پیدا نہیں کیا لیکن اختصار کر لیا. تو شریعت میں ہر چیز کا ایک درجہ ہے, ہر چیز کا ایک مقام ہے. یہ جو پڑھایا جاتا ہے نا فقہ میں کہ فلاں چیز فرض ہے, فلاں چیز واجب ہے, فلاں چیز سنت ہے, فلاں چیز مستحب ہے, یہ سب درجات اس لیے سکھائے جاتے ہیں کہ ہر چیز کو اس کے مقام پر رکھا جائے. مستحبات کو آپ واجبات کا درجہ دے دیں گے تو یہ بھی شریعت کے خلاف ورزی ہے اور یہ بھی بدعت بن جائے گی. اب دیکھو وضو ہے, وضو کے اندر چار کام تو ہیں فرض جس کے بغیر وضو نہیں ہوتا, یعنی چہرے کو دھونا, ہاتھوں کو کونیوں تک دھونا, سر کا مسا کرنا اور پاؤں دھونا. یہ چار فرض تو ہیں وضو کے, باقی ساری سنتیں ہیں. ان سنتوں کا حکم یہ ہے کہ وہ کرنا چاہیے, لیکن اگر کسی وقت فرض کرو کہ چھوٹ گئی تو جان بوجھ کر چھوڑنا نہیں چاہیے, لیکن چھوٹ گئی تو وضو کر دیا ہوگی. اب سنتیں بھی کیا ہیں, کلی کرنا, ناک پہ پانی دینا, یہ سنت ہے. ہاتھوں کو پہلے گھنٹے تک دھونا سنت ہے. پھر اس میں بھی مستحب یہ ہے کہ تین تین مرتبہ کریں, کہ یہ بھی سنت ہے کہ تین مرتبہ دھوئے, چہرے کو دھوئے تو تین مرتبہ دھوئے, ہاتھوں کو دھوئے تو تین مرتبہ دھوئے, کلی کرے تو تین مرتبہ کرے, ناک پہ پانی ڈالے تو تین مرتبہ ڈالے. لیکن اگر فرض کرو یہی وقت موقع آ گیا کہ جلدی کا وقت ہے, نماز کا وقت نکلا جا رہا ہے, اور اگر تمام آداب کے ساتھ پورا وضو کرے گا تو اس میں نماز کا وقت نکل جانے کا دیکھا ہے. اس میں ایک ایک مرتبہ آدمی دھو لے, ایک مرتبہ بسر میں, ایک مرتبہ ہاتھ دھوئے, ایک مرتبہ منہ دھویا, ایک مرتبہ کلی کی, ایک مرتبہ ناک میں پانی ڈالا, ایک مرتبہ پاؤں دھوئے, بات ختم ہو گئی. وضو کر کے جلدی سے نماز پڑھ لی تو ہو گیا. نبی کریم صلی اللہ علیہ وسلم نے بعض مرتبہ صحابہ کرام کے سامنے ایسا کر کے دکھایا جسے ایک ایک مرتبہ دھوئے, تاکہ صحابہ کرام کو پتہ چل جائے کہ اس طرح کرنے سے بھی وضو ہو جاتا ہے. اب کیونکہ یہ پتہ نہیں علم نہیں ہے, ناواقفیت ہے کہ کون سی چیز واجب ہے, کون سی چیز فرض ہے, کون سی چیز مستحب ہے, کون سی سنت ہے, یہ پتہ نہیں. لہٰذا جب چاہے وقت کب ہو کچھ کرے گا, سارا کچھ وہی پورا جو پڑا ہوا سبق ہے وہ سارا دوہرائے گا چاہے وقت نکل جائے. تو یہ جہالت اور ناواقفیت کی بات ہے. تو اس واسطے حضرت فرماتے ہیں کہ ہر موقع پر اس موقع کے لحاظ سے عمل کرنا چاہیے. تو اگر کبھی جلدی ہے تو اس جلدی کے اندر نقص تو کرے نہیں لیکن اختصار کر لیں, قرآن تھوڑی کر لیں, سبحانہ کی رقیم سبحانہ کی رانا کے پہنے میں کمی کر لیں, یہ سب جائے. بلکہ اگر فرض کرو دیکھو قرآن میں بھی ایک ہے سبحانہ کا اللہم پڑھنا, ایک ہے سورہ فاتحہ پڑھنا, ایک ہے سورہ فاتحہ کے بعد کی سورت پڑھنا. تو سبحانہ کا اللہم پڑھنا فرض نہیں, واجب نہیں, سنت ہے, پڑھنی چاہیے ہمارا. لیکن جیسا میں نے کہا وقت ہو رہا ہے, وقت نکلا جا رہا ہے, تو اگر سبحانہ کا اللہم چھوڑ دے الحمدللہ رب العالمین سے شروع کر دے تو یہ بھی جائے, نماز پھر بھی ہو جائے. اسی طرح سورہ فاتحہ پڑھنا جو ہے یہ واجب ہے, اور چار رکعت والی اگر نماز ہے تو اس میں پہلی دو رکعتوں میں دوسری سورت پلانا بھی واجب ہے, اور آخری دو رکعتوں میں سورت پلانا بھی واجب نہیں. واجب نہیں صرف سبحان اللہ الحمدللہ کہہ لے تو بھی نماز ہو جاتی. یہ ساری باتیں سیکھنے کی ہیں کہ بھائی کون سی چیز کس درجے میں ضروری ہے, تاکہ جس وقت کرنے کا اگر فرض کرو وقت تنگ ہے اور جلدی میں کرنا ہے تو آپ کو اس طرح بھی کر سکتے, ورنہ نماز نکل جائے گی, نماز ہی قضا ہو جائے گی, فوت ہو جائے گی. تو حضرت فرماتے ہیں کہ اختصار میں کوئی حرج نہیں, نقص پیدا نہ کرے. یہی معاملہ ہے سارے معمولات کا بھائی. جب انسان نے کوئی معمول بنا لیا کسی بھی قسم کا, عبادات کا, ذکر کا, تسبیح کا, دعاؤں کا, جو معمول بنا لیا, اس معمول کا بھی معاملہ یہ ہے کہ اختصار کر لے, نقص نہ کرے. دیکھو اگر کوئی شخص بڑے خشوع کے ساتھ نماز پڑھے, لوگ سمجھتے ہیں خشوع خشوع سے نماز پڑھنے میں دیر لگے گی, یہ بالکل غلط خیال ہے. خشوع کا دیر لگنے سے کوئی تعلق نہیں. خشوع کے معنی تو یہ ہے کہ دل لگائے, ذہن لگائے ان الفاظ کی طرف جو زبان سے نکال رہا ہے, بس یہ خشوع ہے. جب الحمدللہ رب العالمین زبان سے نکالا تو دھیان ہو الحمدللہ رب العالمین کی طرف, الرحمن الرحیم نکالا تو الرحمن الرحیم کی طرف دھیان ہو, مالک یوم الدین نکالا تو مالک یوم الدین کی طرف دھیان, یہ خشوع ہے. رکوع میں جب سبحان رب العظیم کہا تو پتا ہے کہ میں سبحان رب العظیم کہہ رہا ہوں, دھیان اس کلمے کی طرف ہے. سجدے میں سبحان رب العالی کہا تو دھیان اس سبحان رب العالی, التحیات لله والصلوات والطیبات پڑھا تو دھیان اس کی طرف ہے, یہ خشوع. بس جب یہ خشوع ہے تو اس کی وجہ سے بتاؤ کیا دیر لگتی ہے, کوئی وقت اس سے زیادہ اس کی وجہ سے زیادہ نہیں لگتا. اگر مختصر سے مختصر نماز بھی پڑھو, سورہ فاتحہ پڑھ, اب پہلی رکعت میں بالعصر پڑھ اور دوسری رکعت میں نافینہ پڑھ, اور رکوع سجدے میں تین تین مرتبہ سبحان رب العظیم سبحان رب العالی کہہ لیا, تو اگر اس طرح پڑھے تو ایک رکعت میں مشکل سے ایک منٹ لگتا ہے, لیکن دھیان ہو اس کی طرف تو خوشو بھی حاصل ہو گیا اور اختصار بھی ہو گیا. کوئی لمبا چوڑا وقت خرچ کرنا نہیں پڑا, اضافی کوئی محنت نہیں, اضافی کوئی وقت نہیں خوشو پیدا کرنے کے, صرف دھیان دینے کے بعد اگر دھیان. بلکہ بسا اوقات ایسا ہوتا ہے جب خوشو کے ساتھ اگر نماز پڑھے آدمی تو وقت کم خرچ ہوتا ہے, اور بے فکری سے پڑھے تو زیادہ وقت لگ جاتا ہے. جو اس بات سے جو بھول ہو جاتی اس میں, دھیان تو کہیں اور ہے اور ध्यान लगाया हुआ नहीं है नमाज की तरफ, नतीजा यह कि नमाज पे भूलोगे, दो घंटे पढ़ या तीन पढ़, तो अब नतीजा यह कि उसकी वजह से जब सुबह पैदा हो जाए तो दो या तीन में सुबह पैदा हो गया तो दो समझना चाहिए, उसकी वजह से एक खाने का इजाफा हो गया, आखिर में सजा टाइम का इजाफा हो गया, देर लगी। और अगर खुशबू के साथ पढ़ता तो जल्दी फारिग हो जाता, जल्दी काम हो जाता। इसीलिए कुरान करीम में फरमाया कि इन्ना हाला तकलीफुन इल्ला अलल खाशिईन, नमाज बहुत मुश्किल लगती है लोगों को, नमाज जो है वो बड़ी सख्त मालूम होती है, मुश्किल मालूम होती है, दुश्वार मालूम होती है, मगर जो लोग खुशू अख्तियार करने वाले हैं उनके लिए कुछ भी दुश्वार नहीं। तो अगर ध्यान दे के पढ़े तो नतीजे के ज्यादा वक्त नहीं लगता, कम वक्त लगता है। खुशू छोड़ दिया तो नक्श पैदा कर दिया जानबूझ कर अगर छोड़ा, हाँ गैर अख्तियारी तौर पर कोई ख्याल आ गया तो अल्लाह की तरफ से माफ है, फिर दोबारा वापस आ जाओ उन्हीं उन्हीं अल्फाज की तरफ। तो वक्त ज्यादा उसमें नहीं लगता, वो सिर्फ ध्यान की बात है। इसके साथ से भी पढ़ लो तो भी अल्लाह ताला के यहाँ इंशाल्लाह कबूल होगी। अल्लाह तबारक व तआला तो इंसान के खुशू को देखते हैं, जब अल्लाह की तरफ मुतवज्जे हो गया, अल्लाह ताला के इबादत की तरफ मुतवज्जे हो गया, बेचारा किसी वजह से जल्दी में है, वक्त कम है, इस वास्ते मुख्तसर कर ली, अल्लाह के यहाँ इंशाल्लाह कबूल है। लेकिन नक्श पैदा ना करे, जैसा रुकू करना चाहिए वैसा ही करे, जैसा सजदा करना चाहिए वैसा ही करे, जैसा क़याम करना चाहिए वैसा ही करे, जैसा खुशू करना चाहिए वैसा ही करे, उसकी वजह से वक्त में कोई इजाफा नहीं होगा। यही मामला मैं याद कर रहा था कि मामूल आपका है, आपने तिलावत का मामूल बनाया हुआ है, अब बनाना चाहिए हर मुसलमान कि जब तक सुबह को थोड़ी सी तिलावत ना कर ले उस वक्त तक किसी और काम में नहीं लगना चाहिए। तिलावत का मामूल है, कुछ तस्बीहात का मामूल है, जिक्र का मामूल है, दुआ दुआ बना जाकर मकबूल वगैरह का मामूल है, उसका भी हाल है कि इसमें नक्श तो करे नहीं लेकिन इख्तिसार जब कभी जरूरत पेश आ जाए, जल्दी का वक्त हो, सफर में है, कोई बीमारी है, कोई आजार है, कोई मेहमान आ गया है, कोई ऐसी वक्ती परेशानी लाइफ हो गई है, उसकी वजह से इख्तिसार कर दो। एक पारा पढ़ा करता है रोज, आधा पारा पढ़, आधा पारा पढ़ा करता है पौ पारा पढ़, बल्कि हमारे पारा फरमाया करते थे और कुछ नहीं तो एक सफाई पढ़, लेकिन मामूल छोड़े नहीं, मामूल को छोड़ना नक्श है, लेकिन इख्तिसार करें। तस्बीहात और जिक्र है, एक एक व्यक्ति पढ़ता है सौ सौ मरतबा, लेकिन अगर कोई जल्दी है, कोई उज्र लायक है या कोई परेशानी है, कम कर ले, सौ ना पढ़े 60 मरतबा पढ़ ले, 61 मरतबा पढ़ ले, 33 मरतबा पढ़ ले। बल्कि हमारे अल्लाह ताला ने फरमाया करते थे कि जो मामूलात बनाए हुए हैं तो अगर किसी दिन पूरे नहीं कर सके, यहाँ तक के रात का वक्त आ गया, सोने का वक्त आ गया, उस वक्त कर लो। लेकिन अगर उस वक्त भी नहीं, नींद का हलवा है मसलन, तो हजरत फरमाते थे कि तीन तीन मरतबा पढ़ लो, मगर छोड़ो नहीं, तीन मरतबा पढ़ लो लेकिन छोड़ो नहीं, हाजिरी लगा दो अल्लाह तबारक व तआला की बारगाह, एक मरतबा हाजिर लगा। तो अल्लाह तबारक व तआला करम फरमाने वाले हैं, जो बंदा हर रोज उनकी बारगाह में हाजिरी लगाता है तो गैर हाजिर नहीं लिखा जाएगा, कम से कम गैर हाजिरी नहीं लगेगी, तो और हाजिरी लगा दे, इतना ही कर लो लेकिन करो, छोड़ो नहीं। तिलावत हो, जिक्र हो, तस्बीह हो, सबका यही बात है। और कितने मामूलात है भाई, ये तो मैंने इबादत की बातें बताई है, बल्कि जिंदगी के सारे मामूलात में ये उसूल कार फरमाए, क्योंकि रसूल करीम साहब ने फरमाया कि कलील खैरुल अमल मा क़ीम अलैहि व इन क़ल्ला, बेहतरीन अमल वो है जिसकी पाबंदी की जाए, चाहे कम ही क्यों हो, थोड़ा सा हो लेकिन पाबंदी से कर रहा है। وہ ہے در حقیقت اللہ تبارک و تعالیٰ کے ہاں بہترین اور اللہ تعالیٰ کیا اس کا ثواب ہے. دیکھو اس کی مثال ہمارے حضرت دیا کرتے تھے کہ فرض کرو کہ ایک نل ہے جس سے پانی بہتا ہے, نیچے ایک پتھر رکھا ہوا ہے, اسے تو اس نل کو آپ نے ایک مرتبہ زور سے کھول دیا, بڑے پریشر کے ساتھ پانی آیا, نکالا, پھر بند کر دیا, پھر اگلے دن پھر کھولا اور پھر بند کر دیا. تو بڑے پریشر سے کھول رہے ہیں اور بند کر رہے ہیں, کھول رہے ہیں اور بند کر رہے ہیں, تو پتھر میں کچھ بھی اثر نہیں ہوگا, پانی آئے گا بہ جائے گا. اسی نل میں سے ایک قطرہ ٹپکا دو اور ٹپکاتے وہ ٹپکتا ہی رہے, ٹپکتا ہی رہے, ٹپکتا ہی رہے مسلسل مہینوں سا ٹپکتا رہا, تو آپ دیکھو گے وہ چھوٹا سا قطرہ جو ہے وہ پتھر میں سوراخ کر دے گا. وہ اس پریشر سے بھی پانی نکلا تھا, اس نے سوراخ نہیں کیا, لیکن یہ ایک چھوٹا چھوٹا قطرہ جو ٹپک رہا تھا اس نے پتھر میں سوراخ کر دیا. تو جو عمل تھوڑا ہو لیکن پابندی سے ہو وہ اللہ تبارک و تعالیٰ کے ہاں مقبول ہے, اس سے اتنا اثر ہوتا ہے کہ انسان جو ہے وہ اللہ تبارک و تعالیٰ کے مقربین میں لکھا جاتا ہے, عابدین میں لکھا جاتا ہے. اور کیا چھوڑ دیا, کیا چھوڑ دیا گندے دار, تو اس کا وہ فائدہ حاصل نہیں ہوتا. قلیل تدوم تدوم علی ارجا من کثیر مملول, تھوڑا عمل ہو لیکن پابندی سے کرو وہ اللہ کے ہاں زیادہ امید ہے اس کے ثواب کی بہ نسبت اس عمل کے جو ہے تو بہت لیکن کبھی ہو رہا ہے کبھی نہیں ہو رہا ہے پابندی. اور میرے بھائیوں یہ پابندی اس کے بغیر نہیں ہوتی کہ آدمی کوئی نظم اوقات بنائے, اپنا نظام الاوقات بنائے, تو فلاں وقت میں یہ کام کروں گا, فلاں وقت میں یہ کام کروں گا, فلاں وقت میں یہ کام کروں گا. اور جب کسی کام کا جو وقت مقرر کیا ہے جب وہ آ جائے تو پھر ہر قیمت پر وہ کام کرے, چاہے تھوڑا ہی ہو مگر کرے, چاہے دل چاہ رہا ہو یا نہ چاہ رہا ہو, دل گھبرا رہا ہو, لگ نہ رہا ہو, سستی آ رہی ہو, کمزوری ہو رہی ہو, لیکن وہ وقت اس کام میں لگا دو چاہے تھوڑا ہی ہو, ان شاء اللہ اللہ تعالیٰ کیا مقبول ہو. اور جیسا میں نے عرض کیا یہ صرف بظاہر جو دینی کام نظر آتے ہیں صرف ان کی خاصیت نہیں, ہر کام کا یہی معاملہ ہے. جس کام میں جتنا وقت لگا دو گے, جتنا اہتمام کے ساتھ پابندی سے کرو گے, اللہ تعالیٰ اس میں اتنا ہی برکت دے گا. ہر کام, یہاں تک کہ جو دنیاوی کام نظر آتے ہیں بظاہر دیکھنے اس میں بھی یہی معاملہ ہے کہ آدمی جو معمول بنا لیا ہے اس معمول کو پورا کرے. ایک وقت میں دکان جانے کا معمول بنا لیا, اس معمول کو پورا کرے. ایک وقت میں کہیں ملازمت کرتا ہے, اس وقت میں وہیں ملازمت پر جائے. ایک وقت میں کہیں کاشتکاری کرتا ہے, وہاں پر کاشتکاری کرے. جو وقت جس کام کے لیے مقرر کر لیا ہے اس کی پابندی کرے تو اللہ تعالیٰ اسی میں برکت عطا فرمائے. ہمارے اگر حکیم الامت مولانا چوہدری صاحب تھانوی رضی اللہ تعالیٰ سے رب اللہ تعالیٰ کے درجات بلند فرمائے. آپ میں سے اکثر لوگ جانتے ہوں گے کہ حضرت نے کتنا عظیم شان کام چھوڑا ہے اپنے پیچھے, 1000 کے قریب کے تعریف چھوڑی. کوئی موضوع ایسا نہیں ہے جس کے اندر جس کے بارے میں حضرت کا کچھ نہ کچھ فیض موجود نہ ہو, کہیں تصریف کی شکل میں, کہیں واقع کی شکل میں, کہیں جو ہے ملفوظات کی شکل میں. اتنا بڑا کام کرے اور ساتھ ساتھ تعلیم بھی ہے, لوگوں کے خطوط کا جواب بھی ہے اور ڈاک بھی ہے اور پتہ جانے کیا کچھ معمولات مصروفیات ہیں. لیکن کیسے ہوا کہ جو وقت جس کام کے لیے مقرر کیا اس کی پابندی کی ہر دن. بیماری آزادی تو خیر بھائی ایک شرعی عذر ہے, बीमारी में अल्लाह ताला ने भी मुकल्लफ नहीं फरमाया, लेकिन जब तक सेहत है तो दिल चाह रहा हो या ना चाह रहा हो लगे उसी काम। खुद अपना वाकया बयान फरमाते हैं कि एक मरतबा हजरत के उस्ताद थे हजरत शेख उल मौलाना महबूबुल हसन साहब सल्लल्लाहु तआला अलैहि वसल्लम, जिनके बारे में हजरत फरमाते थे कि लोग उनको शेख उल हिंद कहते हैं, मैं उनको शेख उल अरब व अजम कहता हूँ, अरब अजम के शेख। तो एक मरतबा हजरत शेख उल हिंद रहमतुल्लाह अलैह तशरीफ लाए उनके घर पर मेहमान। अब हजरत फरमाते हैं कि हजरत अपने उस्ताद के घर पर आने की इतनी खुशी थी कि जिसका कोई हद हिसाब नहीं। उस्ताद और महबूब उस्ताद उनका घर पर तशरीफ लाना, और मैंने अपने हजरत आरिफ की सल्लल्लाहु अलैहि वसल्लम से सुना कि ये फरमाया था कि उस वक्त जिस दिन हजरत तशरीफ लाए तो खाने पर इतना इंतजाम किया कि अनवा अफसान के जितने खाने हो सकते थे वो जमा किए अपने शेख की खातिरदारी में। तो अगर उन्होंने कहा चबुली रसुल्ला ने कि भाई तुमने बहुत ज़्यादा खाने जमा कर दिए, इतने सारों की क्या जरूरत। तो हजरत ने फरमाया कि मैं क्या करूँ हजरत, मेरा दिल तो अभी भी सैर नहीं हुआ, मैं चाहता कि और भी कुछ पेश करूँ। कितनी खुशी शहर के आने, खाना वाना खिलाया, बैठे हजरत के पास, थोड़ी देर बातचीत की, उसके बाद फरमाने लगे कि अपने शहर से कहा कि हजरत मेरा आपकी खिदमत से इस पर उठने को दिल तो बिल्कुल नहीं चाह रहा, लेकिन ये वक्त में मामूल है मुझे बैरुल कुरान की तफसीर लिखने का, तो अगर आप इजाजत दें तो कुछ देर के लिए मैं जाके अपना ये मामूल पूरा कर लूँ जो तफसीर लिखता हूँ। अब जरा देखो कि मैं कैसा मेजबान और कैसा मेहमान। तो हजरत शहरी नकला रहे तो उस्ताद थे हजरत के, वो हजरत से ज्यादा वाकिफ थे वहाँ के दानाए राज थे। पर मैं हाँ भाई जरूर जाओ, अपना मामूल पूरा करो ना कर ना करो। हजरत फरमाते हैं कि मैं मुफ्ती हजरत से इजाजत लेकर आया अपनी जगह पर जाने से था, अब दिल लग नहीं रहा, दिल लगा हुआ शेख के साथ कि वहाँ हजरत बैठे हुए हैं उनके पास जाऊँ, लेकिन जबरदस्ती दो तीन सतरें लिखी और दो तीन सतरें लिख के फिर आ गया वापस। हजरत ने पूछा भाई बहुत जल्दी आ गए क्या बात है, फरमाया कि हजरत क्या कि हजरत बात ये थी कि मामूल बना रखा था, मामूल पूरा कर लिया, अल्हम्दुलिल्लाह आपकी बरकत से मामूल पूरा हो गया ताकि नागा ना हो, हाजिरी लग गई, अब दिल नहीं चाह रहा, अब आपकी खिदमत में आ रही। अब आप अंदाजा लगाओ शेख आया हुआ है, उस्ताद आया हुआ है जिसके लिए इतने सारे तैयार किए हैं, जिसकी आमद का दिलों से इंतजार था, दिल नहीं लग रहा था, लेकिन ऐसा मामूल जो था वो पूरा कर गया। तो उसका नतीजा यह है कि अल्लाह तबारक व तआला ने बरकत अता फरमाई, एक एक काम में ऐसी बरकत दी कि अल्लाह तआला ने एक एक लम्हे से आलम को सैराब किया। हजरत माना अब्दुल वाजिद दरियाबादी रहमतुल्लाह अलैह जो हजरत के बड़े आशिक थे, उन्होंने अपनी किताब में लिखा है हकीमुल उम्मत के नाम से किताब है, हजरत के हालात लिखे हैं। दोस्तों ने लिखा कि मैं देखता था कि जिस वक्त हजरत की एक मजलिस हुआ करती ग्यारह बजे, मामूल ये था कि सुबह से लेकर 11 बजे तक तो तस्लीफ तारीफ के काम में लग जाता, उसमें किसी को मिलने की इजाज़त भी नहीं थी ताकि इतमान से अपने काम में लगे रहे, इल्ला ये कि किसी को कोई वक्त की जरूरत पेश आ जाए। वहाँ एक तख्ती लगी हुई थी, अब भी लगी हुई है खानाबन की खानखा में, अब भी वो तख्ती लगी हुई है, मैंने खुद ज्यारत की, उसमें लिखा हुआ था कि नज़्म अवकात अहकर ताकि न मेरा वक्त खराब हो ना दूसरों का, और उसमें लिखा हुआ था कि सुबह से लेकर गालिबन 11 बजे तक का वक्त लिखा था कि उस वक्त तक मुझे ऐसे काम देते हैं कि जिसमें مجھے خلوت کی تنہائی کی ضرورت ہوتی ہے. اس واسطے ان اوقات میں جو ہے براہ کرم لوگ میرے پاس نہ آئیں, مجھے اپنے کام میں مشغول رہنے دیں. البتہ چند لوگ مستثنا تھے, وہ بھی لکھے ہوئے. ایک وہ کہ جو ابھی سفر کر کے آیا ہو ملاقات کے لیے, صرف مصافہ کرنا چاہتا ہوں, وہ آ جائے مصافہ کر کے سلام کر کے چلے. ایک وہ جو رہنے کے بعد واپس جا رہا ہو اور صرف الوداعی مصافہ کر کے سلام کر کے جانا چاہتا ہو, وہ آ جائے مصافہ کر کے چلا جائے. تیسرا وہ شخص کے جس کے گھر میں ولادت ہونے والی ہو اور بیوی جو ہے وہ ولادت کی تکلیف میں ہو, اور وہ حضرت ایک تعبیر دیا کرتے تھے درد ذہن کا کہ جب عورتوں کو ولادت کا وقت آتا ہے تو تکلیف ہوتی ہے, تو جلدی آسانی سے ولادت ہو جائے, اس کے لیے حضرت ایک تعبیر دیا کرتے تھے. تو کسی کو اگر ایسی صورت ہے کہ گھر میں ولادت ہونے والی ہے, اس کو تعبیر چاہیے, تو وہ بھی اس وقت آ سکتا ہے. تاکہ میں فوراً لکھ کے دوں, یہ دو تین مسلم آپ لکھے ہوئے تھے, باقی کسی کو. 11 بجے حضرت کے پاس ڈاک آیا کرتی, ساری دنیا سے خط آتے تھے, تو وہ خط آتے تھے اور اسی وقت حضرت مجلس ہوتی تھی, مجلس عام لوگ نہیں مجلس پتہ نہیں اس میں مجلس ہوتی تھی جس میں لوگ آ کے بیٹھ جاتے تھے اور حضرت. اب اس مجلس میں یہ ہوتا تھا کہ حضرت ڈاک جو آئی ہے وہ پڑھ رہے ہیں, ایک ایک خط نکال کے پڑھ رہے ہیں اور اس کا جواب بھی لکھ رہے ہیں, اور اسی دوران ساتھ ساتھ ملفوظات کا سلسلہ جاری ہے, یعنی کوئی بات اسی وقت فرما دی جو سننے والوں کے لیے مفید اور اصلاح. کوئی بات کسی نے لکھی خط میں, اس کے خوشی سے کوئی بات نکل آئی, حضرت نے وہ بات فرما دی. کبھی خود دل میں کوئی بات وارد ہو گئی, وہ اصحاب مسجد, وہ پوری مسجد کس طرح ہوگا, خط کے خط پڑھ رہے ہیں, جواب دے رہے ہیں, ساتھ ساتھ مسجد ہو رہی, وہ مسجد ہو رہی ہے اور بیان ہو رہا ہے. وہی مجلس ہے جس کے ملفوظات 20 جلدوں میں ٹائے ہوئے, جو اس وقت باتیں کرتے تھے وہ ملفوظات شائع ہوئے. تو حضرت فرمانا عبد الماجد صاحب نے لکھا کہ یہ جو مجلس ہوتی تھی میں دیکھتا تھا کہ اس میں اگر دیکھو اس مجلس سے کیا کچھ نکلا, 11 سے لے کر اور زور تک چل رہی تھی کھانے کے وقت تک جگہ, تو اس مجلس سے کیا کچھ نکلا. فرماتے ہیں کہ اس مجلس سے یہ ہوا کہ 20 جلدیں تو ملفوظات کی نکلی, ملفوظات کی شاعری ہوئی ہے, جو جس میں ایک ایک ملفوظ جو ہے وہ بڑا قیمتی ہے اور دنیا اور آخرت کی کامیابیوں کا ایک ذریعہ ہے اگر اس کے اوپر عمل ہو جائے. اور 8 جلدیں کا بھی فتاوت, کیونکہ اسی میں لوگ مسئلے پوچھتے تھے, مسئلوں کے جواب دیتے تھے, وہ قابل فتاوت تیار ہو رہا تھا. اور 4 جلدیں تربیت سالک کی, یہ جو سالکین تھے جو حضرت سے بیعت تھے, حضرت سے خطوں کی دعوت رکھتے تھے, اصلاحی تعلق رکھتے تھے, تو ان کے مسئلوں کا جواب دیتے تھے, جو تربیت سالک کی ذخیم چھپی ہوئی ہے, وہ سارا کچھ اسی مجلس میں ہو رہا ہے. اور ناغا نہیں تھا کسی معمول میں, تو نتیجہ یہ کہ لوگ حضرت کے نقل و حرکت سے بعض اوقات پتہ لگا دیتے کہ کیا وقت ہوا ہے, کیونکہ یہ وقت حضرت کے فلاں وقت, یہ وقت حضرت کے فلاں کام کا ہے, فلاں کام کر رہا ہے, تو والوں کو فلاں وقت فلاں ٹائم ہوا ہو. یہ طریقہ ہے. اثر کے بعد پھر حقوق تو کیا جائے گی, اثر کے بعد اپنی اہلیہ محترمہ کے پاس جایا کرتے تھے, اور یہ بھی سننا تھا نبی کریم صلی اللہ علیہ وسلم, حضور اکرم صلی اللہ علیہ وسلم کی سیرت طیبہ میں یہ مذکور ہے کہ اثر کے بعد آپ کا بھی معمول یہ تھا کہ اپنی ازواج مطہرات کے پاس تشریف لے جایا کرتے, ہر زوج مطہرہ کے پاس تھوڑی تھوڑی دیر جا کے بیٹھے, ان کے حالات معلوم کیے, خیریت ملی, ان کے دل خوش کیا, پھر دوسرے کے پاس چلے گئے. اس طرح असर के बाद हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का मामूल था। तो इसी सुन्नत पर अमल करते हुए हजरत हकीम उल वक्त सल्लल्लाहु तआला से कहो भी अपनी अहलिया मोहतरमा के पास जाते थे, और क्योंकि दो थी अहलिया तो उसमें इतना लिहाज रखते थे कि जितना वक्त एक के पास गुजारा उतना ही वक्त दूसरे के पास, घड़ी देखते जितना वक्त एक के पास गुजरा उससे ज्यादा ना हो कम ना हो दूसरे के पास, इसका एहतमाम। ये सारे काम हो रहे हैं और इत्मीनान से हो रहे हैं, कोई हबड़ दबड़ नहीं, कोई जल्दबाजी नहीं, कोई परेशानी नहीं, सब काम अपने अपने वक्त पर अंजाम पा रहे हैं। ये सारी बातें इसलिए अर्ज कर रहा हूँ कि अल्लाह ताला हमें भी इस पर अमल की तौफीक अता फरमा दे। हमारे हज़रत फरमाया करते थे कि भाई जिंदगी का लुत्फ अगर है उठाना चाहते हो तो नज़्म औकात बनाकर उसकी पाबंदी करो। ये जो हर वक्त की हाय हाय है ना, जबानी तौर पर भी लोग कहते रहते हैं, खतों में भी लिखते रहते हैं कि होता नहीं, मामूल नहीं पूरा होता, मामूल की पाबंदी नहीं होती, कभी नागा हो जाता है, ये होता है वो होता है, ये सब क्यों हो रहा है? इसलिए कि अव्वल तो नज़्म औकात बनाया नहीं, और अगर बनाया तो उसकी पाबंदी नहीं। जरा तबीयत कुछ तबीयत में सुस्ती आई, दिल नहीं चाह रहा, दिल घबरा रहा है, छोड़ के बैठ गया। अरे भाई ये तो रास्ता ही ऐसा है कि इसमें अगर अपनी तबीयत के पीछे चलोगे तो फिर तो कोई काम दुनिया में नहीं कर सकते। जो काम जरूरी है वो चाहे चाहे या ना चाहे करना ही होगा। अगर दिल मुलाजमत कर ली है और सुबह को ड्यूटी पर जाना है, तुम कहो कि आज तो नींद आ रही है, आज तो सुस्ती हो रही है, आज तो दिल नहीं चाह रहा, दिल घबरा रहा है, बैठ जाओगे, जाना होगा, नहीं जाओगे तो तनख्वाह कट जाएगी, मुलाजमत छूट जाएगी, रोजी बंद हो जाएगी। तो लेकिन फौरन भी करते हो, इस रास्ते की जरूरी समझ रखता। अब इन चीजों की क्योंकि अहमियत नहीं, इस वास्ते उसके लिए यह कि जरा सुस्ती आई वह छोड़ बैठे। अल्लाह एक हजरत हमारे उस्ताद थे शेख हजरत मुफ्ती रशीद अहमद साहब रहमतुल्लाह अलैह, अल्लाह ताला उनके दर्जा बुलंद फरमाए। वो फरमाते थे कि हजरत माना खैर मोहम्मद का रहमतुल्लाह अलैह, हजरत थानवी के खलीफा, मुल्तान में जामे खैरुल मदारिस के बानी, बड़े अल्लाह ताला ने अजीब कमालात अता फरमाए थे। तो हजरत मुफ्ती रशीद अहमद साहब रहमतुल्लाह ताला से जरूर फरमाते थे कि एक मरतबा में हजरत की खिदमत में गया तो पूछने लगे, भाई बहुत दिनों में आए, बहुत मुलाकात नहीं होती, तो मैंने अर्ज किया कि हजरत को क्या करूँ, दिल तो बहुत चाहता है लेकिन फुर्सत नहीं मिली, उसकी वजह से हाजिर। तो हजरत वहां खड़ा होता और पुजारी ने जवाब में फरमाया कि भाई ये जो फुर्सत न मिलने का जो उज्र है ये जरा इसका किल्लत एहतमाम की वजह से होता है, यानी जिस चीज की अहमियत ज्यादा न हो उसमें आदमी ये कहता है कि मुझे फुर्सत नहीं, जिस चीज की अहमियत हो उसके लिए फुर्सत निकाल ही लेता है इंसान किसी न किसी तरह। हजरत फरमाते थे हजरत मुफ्ती इकराम साहब रहमतुल्लाह अलैह के दरजात पर फरमाया कि हजरत की ये बात सुनकर इतना सबक मिला कि उसके बाद अल्हम्दुलिल्लाह जिस चीज की अहमियत है उसमें कभी अजीबुल फुर्सती का उजर माने नहीं हुआ, जब फुर्सत नहीं, इस चीज का एहतमाम होगा उसके लिए आत्म वक्त निकाल ही लेगा। मेरे भाई जो माजिद के दर्जात पर फरमाए वो फरमाया करते थे कि भाई काम करने का तरीका यह है किसी काम को करने का, तो दो कामों के दरमियान तीसरा काम दाखिल करो जबरदस्त तो हो जाए, और अगर इंतजार बनाओगे तो फुर्सत मिलेगी तो करूंगा, फुर्सत मिलेगी तो करूंगा, फुर्सत कभी नहीं मिलेगी। जो काम जरूरी है वो करो हर हाल। तो इस वास्ते भाई सबक जो मिल रहा है इन सब बातों से वो ये है कि इसके बगैर गुजारा नहीं कि नज़्मे औकात बनाकर उसकी पाबंदी करो, चाहे 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 न चाहे, कि लगे या ना लगे, हर हाल में जबरदस्ती करो अपने ऊपर। ये सोचो कि चाहे दिल पे आरे चल जाए मगर करूंगा ये काम हर हाल में। जब 8-10 मरतबा इस तरह करोगे तो नफ्स भी राम हो जाएगा। ये नफ्स जो है ना ये बड़ा अजीब चीज बनाई है अल्लाह ताला ने। जितना इसके पीछे चलोगे उतना ही तुम्हें ये धोखे देगा और जितना इसके आगे डट जाओगे उतना ही ये तुम्हारे आगे राम हो जाएगा। अल्लाह हजरत अल्लामा बुसीरी रहमतुल्लाह अलैह साहिब फजीले गुर्दा फरमाते हैं कि النفس كالطفل ان تهمله تشبع على حب الرضاع وان تصيبه ينفقد। इंसान का जो नफ्स है ये बच्चे की तरह है, जैसे बच्चा होता है वो शुरू में दूध पीने का आदी होता है, माँ का दूध पीता है। अब अगर तुम उसको इसी हाल में छोड़ दो, बच्चा कभी दूध पी रहा है पीते ही रहे, कभी छुड़ाओ नहीं दूध, तो कहते हैं सारी उम्र वो दूध ही पीता रहेगा। सब आला हब्बे रबा जवान हो जाएगा मगर दूध पीना छोड़ेगा नहीं, क्योंकि तुमने कोशिश नहीं। लेकिन अगर इन तुम अगर उसका दूध छुड़ाना चाहो दिन फसी भी छोड़ भी देगा, शुरू में इतना शोर मचाएगा, रोएगा, चिल्लाएगा, परेशान करेगा 2-3 दिन, लेकिन उसके बाद छोड़ भी देगा, उसके बाद खाने में लग जाएगा। बाद में यह हालत हो जाएगी कि अगर उससे कहो कि भाई तू खाना बनता आज दूध पी ले तो कभी हर्ज नहीं होगा उसके ऊपर। तो ये कहते हैं कि नफ्स की मिसाल भी ऐसी है कि एक बच्चे की तरह है कि जब अगर दूध नहीं छुड़ाओगे इसका तो ये सारी उम्र दूध ही पीता रहेगा, जवान हो जाएगा और उसके दूध पीने की मोहब्बत खत्म नहीं होगी, और छुड़ाना चाहोगे छोड़ दीजिए। अल्लाह ताला नफ्स इंसानी में ये रबर की तरह है, इसको जितना खींचोगे खिंच जाएगा, जितना इसको सुखड़ोगे सुखड़ जाएगा। तो अल्लाह तबारक व तआला ने ये नफ्स इंसानी को कहा जाता है। अगर आपको तबीयत के पीछे चलने का इरादा कर लिया और अपने आप को आदि बना लिया कि जब जो तबीयत चाहेगी मैं करूंगा, अतबा नफ्सहु हवाहा, अपने ख्वाहिश के पीछे इंसान छोड़ दे अपने नफ्स को, तो अल्लाह बताए फिर कोई रास्ता नहीं इस्लाह। इस्लाह तो तभी होती है कि तबीयत के खिलाफ, तबीयत नहीं चाह रही, दिल घबरा रहा है, लेकिन आदमी डट जाए, उसका डट जाएगा तो चंद दिन तकलीफ होगी, उसके बाद अल्लाह तबारक व तआला इंशाल्लाह पहुंचा दे। अल्लाह ताला हम सब कुछ पर अमल करने की तौफीक अता फरमाए। ला इलाहा इल्लल्लाह। आगे इरशाद फरमाया कि इस्तिलाह सूफिया में वो जमात कलंदर कहलाती है जिसमें आमाल कालबिया यानी आमाल ज़ाहिरा तो कम होते हैं मगर आमाल कलबिया उनके बहुत ज़्यादा है। और आमाल कलबिया ये है कि खुदा ताला के साथ मामला दुरुस्त रखा जावे, कल्ब की निगहदाश रखे जावे कि गैर हक की तरफ मुतवज्जे ना होने पावे, बल्कि अक्सर औकात कल्ब को जिक्र में मशगूल रखा जावे, नीज कल्ब में किसी मुसलमान की तरफ से रिल और हिफ्ज ना हो, सबके साथ खैरखाही हो, नीज हकूक वक्त पर अदा किए जावे कि कोई वक्त जिक्र से खाली ना जावे, नीज खुशी और रफी का हकूक अदा किए जावे, नियमत पर शुक्र अदा कर अदा होता रहे, उसको वक्त में दिल खुदा ताला से राजी रहे। इसके सिवा और बहुत आमाल कर दिया है। अल्लाह ये भी हजरत ने बड़ी अजीम बात की तरफ इशारा फरमाया है। ये कलंदर कलम तो आपने बहुत सुना होगा और उससे मालिक बहुत होता है, तो बड़ा कलंदर आदमी है यूँ कह देते अल्लाह। लेकिन ये खास इस्तिलाह सूफिया के लोग समझते नहीं, ऐसे ही किसी को भी कलंदर कह देते हैं और आप कहते कलंदर जो है वो ऐसे आदमी को कहते थे जो बेपरवा था हो और बेफिक्रा था हो, बाज़ोकात उल्टी सीधी बातें करे, उसको भी कलंदर कहते थे। लेकिन हकीकत में कलंदर जो है वो एक खास इस्तेला है सूफियाए किराम, और बड़ी अजीम चीज है वो। अल्लाह ताला उस माना में हम सबको बना दे कलंदर। वो फरमाते हैं कि जो लोग दीन के रास्ते पर चलते हैं, अल्लाह जल्ल जलालू की इबादत में मशगूल होते हैं, आबिदीन सालिकीन, उनकी दो किस्में हैं। एक किस्म वो है कि जो जाहरी इबादत इबादत जो जाहरी इबादतें हैं उनकी बहुत कसरत करते हैं, नमाजें नवाफिल बहुत पढ़ रहे हैं, तिलावत बहुत कर रहे हैं, रोजे बहुत रख रहे हैं, हज और उम्रे बहुत हो रहे हैं, ज़ाहरी आमाल जो है इबादत के वो बहुत ज्यादा हो। अब देखो बड़े हमारे जितने अखलाक है उसके अंदर बड़े बड़े अच्छे हज़रात गुजरे हैं, हज़रत इमाम यूसुफ रहमतुल्लाह अलैह, जिनका जो मैंने वाक़या सुनाया था इमाम बुज़ुर्ग के शागिर्द, उनके हालात में लिखा है कि रोजाना 700 रकअतें नफिल पढ़ा करते हैं। अल्लाह करो 700 रकअतें नफिल रोज, इतना बड़ा मामूल था। इमाम अबू हनीफा रहमतुल्लाह के बारे में आप सुना ही होगा कि इशा के वुज़ू से फजर की नमाज पढ़ा करते थे, रमजान मुबारक में 61 कुरान मजीद खत्म करते रोज, एक कुरान सुबह एक कुरान शाम और एक तरह की 61 कुरान मजीद। दूर की बात है, हजरत अल्लामा शामी रहमतुल्लाह अलैह जिनकी किताब शामी जो है पढ़ पढ़ के सब फतवे देते हैं, उनके बारे में मंसूर है कि वो रोजाना कुरान शरीफ खत्म करते। तो अल्लाह अल्लाह के बंदे ऐसे हैं, साठ साठ हज किए हैं किसी ने अपनी जिंदगी में, तो बहुत से हजरात तो वो हैं कि जो इबादत के जो जाहरी आमाल हैं उनकी कसरत करते, वो भी बड़े पहुंचे हुए लोग हैं। अल्लाह ताला ने उनमें हर एक का दर्जा पता नहीं कहाँ पहुंचाया है, हम तो उसका तसव्वुर भी नहीं कर सकते। एक दूसरी सिर्फ है आबिदीन की, है वो भी इबादत गुजार, लेकिन उनके जाहरी आमाल जो इबादत के हैं वो भी इतने ज्यादा नहीं है, नफले से ज्यादा मनकूल नहीं कि वो पढ़ते हो, इतनी तिलावत करना उनका मनकूल नहीं, लेकिन उनके दिल के आमाल बहुत है, आमाल कल बहुत ज्यादा है। ऐसे हैं कि हर लम्हे उनका दिल अल्लाह जल्ला जलालुहु की तरफ लगा हुआ है, दिल ही दिल में जिक्र कर रहा है, दिल ही दिल में शुक्र अदा हो रहा है, दिल ही दिल में अल्लाह ताला की रजा पर राजी हो रहे हैं, दिल ही दिल में अल्लाह ताला से दुआएं हो रही हैं, अल्लाह ताला से इल्तिजाएं हो रही हैं, किसी को देखने वाले को पता भी चलता क्या हो रहा है। तो देखने वाला देखता है कि ये तो बताहिर खाने में लगे हुए, दिल में देखने वाला देखता है कि ये तो सो रहे हैं, दिल देखने वाला देखता है तो आराम कर रहे हैं, ये तो तिजारत कर रहे हैं, लेकिन उनका दिल मुस्तकिल अल्लाह जल्ल जलालुहु की बारगाह में हाजिर है, अल्लाह तबारक व तआला की हुज़ूरी मुयस्सर है, अल्लाह तबारक व तआला की तरफ दिल लगा हुआ है। ऐसे लोगों को कहते हैं कलंदर। और जो हजरात इस खुसूसियत के हामिल होते हैं उनके तरीके को कहते हैं तरीकुल कलंदर, कलंदराना तरीका। तो ये है जिनके दिल के आमाल ज्यादा होते हैं, ज़ाहरी अज़ाव जवारे के आमाल इतने नहीं, लेकिन दिल के आमाल ज्यादा होते हैं, उसको उनको कहते हैं कलंदर। तो होता क्या है, दोनों में फर्क क्या है कि पहले किस्म के लोग ऐसे हैं कि जो भी देखेगा देखकर समझेगा भाई बड़े आबिद ज़ाहिद आदमी है, बड़े इबादत गुजार आदमी है, लेकिन दूसरे किस्म के जो हजरात हैं उनको देखने में कोई पता नहीं लगा सकता कि कोई बहुत बड़ी इबादत में मशगूल है। नतीजा ये کہ دوسرے قسم کے جو حضرات ہیں ان کے عمل میں اخلاص بھی زیادہ, اس میں عجب اور تکبر کی بھی کے بھی خطرات کم ہیں, ریاکاری کے خطرات بھی کم ہیں, کیونکہ دیکھنے والے پتہ ہی لگا تھا کیا ہو رہا ہے. یہ طریق القلندر کہلاتا ہے. اور ہمارے حضرت والا کا ایک پورا بڑا عظیم واز ہے حضرت رسول مکرم صلی اللہ تعالیٰ سے طریق القلندر. حضرت تشریف لے گئے تھے حضرت شاہ ابو علی قلندر رحمۃ اللہ علیہ, ایک بڑے بزرگ گزرے ہیں, ان کے مزار پر ان کے شہر میں گئے تھے ان کے مزار پر. تو وہاں لوگوں نے درخواست کی بات کی تو حضرت نے جا کر وہاں واز کہا, وہ واز چھپایا طریق القلندر کے نام سے. بڑا عظیم واز ہے, میں سب کو جو بھی پڑھ سکے ضرور اس کا مطالعہ کرے. اس کو پڑھنے سے ایک عجیب کیفیت, حضرت نے وہ واز بھی کہا بھی ہے ایسے قلندرانہ انداز میں, یعنی جب تشریف لائے ہیں تو لکھا ہے اس بات کے شروع میں کہ حضرت کے بال بھی عام حالات سے بکھرے ہوئے, اور ایک عجیب سی حیات تھی جس میں حضرت نے وہ بیان فرمایا. اور اس کو پڑھنے سے بھی بڑا عجیب دل کی کیفیت میں تبدیلی معلوم ہوتی ہے. وہ جس کو بھی میسر ہو ضرور پڑھے طریق القلندر. یہ قلندری کا جو طریق ہے یہ جو ہے یہ بڑا عجیب طریق ہے. اس میں عجب کا شائبہ نہیں, تکبر کا شائبہ نہیں, ریاکاری کا شائبہ نہیں, اور نسبتاً ہم جیسے کمزوروں کے لیے آسان بھی ہے. ہم کہاں سے اتنے مجاہدے کریں گے, کہاں سے اتنی عبادتیں کریں گے جیسے کہ ان اخلاق نے کی ہیں. لیکن یہ قلندری کا طریق جو ہے یہ آسان بھی ہے. اس طرح اس کو حاصل کیا جائے حضرت تو اور کیا اس کے قلبی اعمال کیا کیا ہیں جن سے یہ چیز پیدا ہوتی ہے, اس کی تھوڑی تفصیل اس مضبوط و بیان فرمائی ہے. لیکن اب وقت باقی نہیں رہا, اللہ تبارک تعالیٰ زندگی ادا فرمائے تو ان شاء اللہ اگلے اتوار کو اس کی کچھ تفصیل رکھتا ہوں. صلی اللہ تعالیٰ علیہ وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. يا أرحم الراحمين ارحم فضلا وكرما في رحمة الله وعلى تمام قرآن وعافية. يا الله اكبر يا مال الاخلاق في اخلاق رب العالمين. يا الله اكبر يا رسول الله في قرب الكامل يا رب العالمين. يا الله اكبر يا شر في كثرة مال الاخلاق يا رب العالمين. اے اللہ ہر طرح کے مانگتوں سے منقراب سے گناہوں سے ہماری ہمارے گھر والوں متاثرین احباب سب کی حفاظت فرما. یا اللہ تمام حاضرین و حاضرات کو ان کے تمام دائر مقاصد میں فضل و کرم سے کامیابی عطا فرما. یا اللہ سب کی پریشانیوں کو دور فرما, سب کی مشکلات کو آسان فرما. اے اللہ جن لوگوں نے ہم سے دعا کی درخواست کی ہے, اے اللہ اپنے فضل و کرم سے سب کی دلی مرادوں کو پورا فرما دے, آسانی سے پورا فرما دے. یا اللہ عالم اسلام کو مسلمانوں پر رحم فرما. یا اللہ اپنے احمد الفاح مد اعمال کو دور فرما دے. اے اللہ ہمارے ملک میں جو طرح طرح سے فتنے اٹھ رہے ہیں, یا اللہ اپنے احمد سے فتنوں کو دور فرما دے, اپنے فضل و کرم سے بے دینی کو دور فرما دے, یعنی فحاشی کو دور فرما دے. اے اللہ اپنے اخلاقی کو دور فرما دے. یا ارحم الراحمین اپنے فضل و کرم سے ہر طرح سے شر و فتنے سے ہماری حفاظت فرما. یا اللہ دارالعلوم کے بھی جتنے مقام جاری ہیں, اے اللہ اپنے احمد سے اپنے فضل و کرم سے فرد غیب سے اس کے بتائے اسباب مہیا فرما دے. اے اللہ جو مسجد کی تعمیر جو ہو رہی ہے, اللہ اپنے احمد سے اپنے فضل و کرم سے آپ کے ساتھ تکمیل فرما دے. اللہ ہمیں نسل کا من خیر ما سألك منه عبدك ونبيك محمد صلى الله عليه وسلم, ونعوذ بك من شر ما استعاذك منه عبدك ونبيك محمد صلى الله عليه وسلم. ربنا تقبل منا انك انت السميع العليم, وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وآله وصحبه اجمعين. آمين.